الله يا الله، الله يا الله، الله يا الله.
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء
की तरफ ले जाएंगी, तुम्हें एक ऐसे मकान की तरफ ले जाएंगी کہ تمہیں باقی تمام مہمانات سے جدا کر دے, یہ باقی تمام مخلوقات سے تمہیں جدا کرنا شروع کر دے. اس قرآن میں پروردگار نے ان تمام امور کو جمع کر دیا کہ جہاں تک انسان جب اس سے استفادہ کرتا ہے, جب انسان اس کو اپنے نفس کا حصہ بناتا ہے, اپنے ظلم کا حصہ بناتا ہے, تو باقی تمام مخلوقات سے خود کو جدا کرنا شروع کر دیتا. اس کو انسان کی ہدایت کے لیے بنایا. میں کئی دفعہ سوچتا ہوں کہ ہم لوگوں میں بہت سارے کلمات ایسے استعمال کرتے ہیں لیکن ہمیں ان کا معنی معلوم نہیں ہے. کبھی سوچا ہے کہ رمضان کا مطلب کیا ہے؟ رمضان کہتے کسے ہیں؟ ہمیں فضیلت کا تو پتہ ہے لیکن رمضان کسے کہتے ہیں؟ خود جب پروردگار اس کلمے کو قرآن میں استعمال کر رہا ہے تو اس کا کوئی تو معنی ہونا چاہیے, کوئی تو معنی ہوگا کہ جس کی وجہ سے پروردگار اس کو قرآن میں استعمال کرتا ہے. ہو سکتا ہے کہ خدا تعالیٰ قرآن میں کسی کلمے کو استعمال کرے تو اس کا معنی نہ ہو. نہیں ہو سکتا. ضروری ہے کہ خدا تعالیٰ جب بھی کسی کلمے کو قرآن میں استعمال کرے گا اس کا یقیناً کوئی معنی ہوگا. رمضان کے جو معنی میں نے ڈکشنریز کے اندر دیکھے تو کہتے ہیں کہ یہ دو کلمات سے مشتق ہے, یا یہ رمض ہے رمضان یا رمضان, یعنی آپ فعلون کے وزن پہ ہے یا پھر فعلون کے وزن پر ہے. فعلون کے وزن پر ہو تو رمضان, فعلون کے وزن پہ ہو تو رمضان. اگر ہم لوگ اس کو رمضان کو نی کے زبر کے ساتھ پڑھیں, نی کے تفتے کے ساتھ پڑھیں, توجہ سے سنیے گا, درود محمد والے محمد کہ جو زمین کے اوپر اس کی شعاؤں کے ذریعے سے پڑتی ہے. شدت و وقع الشمس علی الرمل, سورج کی وہ شدت, وہ گرمی, وہ تپش کہ جو اس کائنات کے پورے زمین پر سطح ارض پر پڑتی ہے اس کو رمضان کہتے ہیں. اس لیے اس کو رمضان کہا گیا کہ پروردگار کی نعمتوں میں اس ماہ مبارک میں شدت واقع ہو جاتی ہے. جو عام ایام میں, عام مہینوں میں وہ شدت موجود نہیں ہوتی, اس ماہ مبارک میں پروردگار اپنی تمام نعمتوں کو, رحمتوں کو, برکتوں کو اپنی شدت کے ساتھ کائنات پر نازل کرتا ہے. اس لیے اس مہینے کو رمضان کہا گیا. برکت کی نعمتوں کی شدت ہے, برکتوں کی شدت ہے جب نازل ہوتی ہے خدا نے اس کا نام موقع رکھتی ہے. اگر اس کو معنی کے وزن پہ پڑھے, رمضان کے وزن پر پڑھے, یعنی نیم کو ساکن رکھتے, نیم کے اوپر زبر نہ آئے, تو یہ اس بارش کے معنی میں ہے کہ جو گرد و غبار کے اوپر پڑتی ہے اور گرد و غبار بیٹھ جاتا ہے. انسان کی وہ معصیتیں, انسان کی وہ بے توجہی, انسان کی وہ غفلتیں, انسان کی وہ بے اعتنائی پروردگار سے کہ جو ان کائنات میں رہتے ہوئے زندگی کے انجام کے اندر خدا کے عالم کے ساتھ بجا رہا ہے, خدا کے عالم اسماعیل مبارک پہ ایک بارش نازل کرتا ہے کہ جس سے وہ غبار بیٹھ جاتا ہے, جیسے وہ جو شدت غبار ہے, وہ جو شدت خزاں ہے وہ بیٹھ جاتی ہے. جب خزاں آتی ہے اس کے بعد بہار کے لیے جب بارش کا نزول ہوتا ہے تو وہی درخت جس کے اوپر کوئی پتے موجود نہیں ہوتے آہستہ آہستہ اس کے اوپر پتے ہونا شروع ہو جاتے ہیں. اس ماہ مبارک میں جہاں پر انسان قرآن پاک کی تلاوت کرتا ہے, جہاں پر انسان اہل بیت علیہم السلام سے تبسم کرتا ہے, جہاں پر انسان اہل بیت علیہم السلام کا ذکر کرتا ہے, وہیں پر پروردگار وہ تمام غبار معصیتوں کا کے اس کے بدن سے اٹھ رہا ہے, ایسی بارش نازل کرتا ہے, ایسی نعمتیں نازل کرتا ہے کہ وہ غبار اپنے سر پہ بیٹھ جاتا ہے. اس لیے اس کو رمضان کہا گیا. ایک اور معنی میں سے ایک آتا کہتے ہیں معصوم کے روایت میں ہے کہ رمضان اللہ تعالیٰ کے ناموں میں سے ایک نام ہے, کہ خدا عالم کا نام رمضان ہے. اور آپ کو پتا ہے کہ رمضان کے ناموں کی بات کی جاتی ہے تو یہ ہمارا موضوع نہیں ہے, صرف اشارہ کروں گا, چاہتا ہوں کہ ایک اچھے مقام پر اس سال ہم لوگ ان شاء اللہ پہنچ سکیں. ہم تمام لوگوں کو بھی جو پچھلے سالوں میں گزشتہ سالوں میں آپ کی خدمت میں کرتے آئے ہیں, اس کو ایک طرف لے کر اس موضوع کو آگے بڑھایا جا سکے.
انسان کہاں سے آیا,
انسان کو وہاں پر بھیجا گیا, انسان کی اس طرف اڑ کر جانا ہے. معصوم رحمت بھیجتے ہیں اس شخص کے اوپر جو ان تین سوالوں کے جواب دے سکتا. اس کو باہر سے بھیجا پکڑ کے جواب ہے, اس کو باہر پر بھیجا پکڑ کے جواب ہے, اس کو کس طرف جانا ہے, اس کو کس طرف رخ کرنا ہے, اس کو جب یہاں سے جانا ہے تو کس کی ملاقات کے لیے جانا ہے, اس کو جب یہاں سے جانا ہے تو وہ اللہ کے جس کی اطاعت وہ اس کائنات میں کر رہا ہے اس کے ساتھ کس طرح سے ملاقات کرنی ہے. بیان کیا کہ انسان کے صفات کون سی ہیں کہ جس کے ذریعے سے پروردگار کو قریب ہوتا ہے, خدا مکرم سے رابطہ بنتا ہے, وہ کون سی صفات ہیں کہ جس کے ذریعے سے انسان باقی تمام مخلوقات سے جدا ہوتا ہے. باقی مخلوقات کو خدا کے عالم میں قدرت نہیں دی, ارادہ نہیں کیا, علم نہیں دیا, اختیار نہیں دیا, یہ تمام وہ نہیں تھے. کسی کے مہمان کے پاس اختیار نہیں ہے, کچھ کرنے کے لیے خدا نے انسان کو دیا. خدا کے عالم نے انسان کو قادر بنایا, خدا کے عالم نے انسان کو اختیار کی قدرت کے ساتھ کر دیا, خدا کے عالم نے انسان کو علم عطا کیا. کسی کو دوسروں کو خدا نے علم عطا نہیں کیا, خدا کے عالم نے کسی اور مخلوق کو تدبر کرنے کی صلاحیت نہیں دی, انسان کو دی. انسان کے پاس پروردگار نے ہر وہ ربوبیت کا تقاضا یہ ہے کہ ہر وہ نعمت انسان کے حوالے کر لے جس کے ذریعے وہ کمانا کر سکے. خدا نے آپ کے حوالے علی کو کیا, خدا نے آپ کے حوالے صحرا کو کیا, خدا نے آپ کے حوالے حسین کو کیا, خدا نے آپ کے حوالے عبادتوں کی زینت کو کیا, زمانے کا حسین جس کے انتظار میں اس کائنات کا ذرا ذرا جل رہا ہے کہ کب وہ حسین اس کو ظہور کرے اور کربلا وفا ہو جائے, کب وہ حسین ظہور کرے اور میں حبیب نے مظاہر کی طرح ہاتھ جوڑتا ہوا مولا کے پاس پہنچوں. راتے کہوں کہ مولا میں جانے میں داخل تو نہیں ہوئی, مولا نہیں ایسا تو نہیں کہ میں جانے میں دیر ہو گئی ہوں. انسان کو پروردگار نے یہ تمام صفات عطا کی ہیں, انسان کو پروردگار نے یہ تمام ایٹریبیوٹس عطا کی ہیں, یہ تمام صلاحیتیں عطا کی ہیں. آپ کی خدمت میں عرض کیا کہ انسان کے خوش بختی اور اس کے اسباب کیا ہیں, اس کے انحطاط کے زوال کے اسباب کیا ہیں. ضروری ہے کہ انسان انسان کو سمجھ سکے. میں نہیں چاہتا کسی رات سے 14 سال پہلے کی شخصیت پہ کہ میں آپ سے کہوں کہ ہمارے یہاں سے بھی انسان ہے, مقدار بھی انسان ہے, مسلم اپنے اوسط بھی انسان ہے, حریر میں مظاہر بھی انسان ہے, شبر بھی انسان ہے, ابراہیم بھی انسان ہے, نمرود بھی انسان ہے. کس طرح خدا کے عالم نے ہمارے سامنے ان شخصیات کو اجاگر کیا, یہ سب انسان ہے. میں آج کی شخصیات کے بارے میں کہوں کہ یہ تمام زوال امام خمینی کی ذات, رہبر معظم کی ذات, یہ ہمارے برادر آیت اللہ سیستانی کی ذات, یہ بھی انسان ہے. اور ڈونلڈ ٹرمپ بھی انسان ہے, وہ خائن بھی انسان ہے, وہ رنی بھی انسان ہے, وہ قاتل بھی انسان ہے, وہ ظالم بھی انسان ہے, وہ مفسد بھی لائق بھی انسان ہے, آیت اللہ بہجت بھی انسان ہے, سید حسن رسول اللہ بھی انسان ہے, عبد المالک قدسی بھی انسان ہے, یہ تمام بھی انسان ہے, اور داعش کے اندر جتنے بھی افراد ہیں وہ بھی انسان ہے. مجھے کس طرح سے معلوم ہو کہ کیسے انسان بنا جائے, کس طرح سے میں آیت اللہ بہجت بن جاؤں, کس طرح سے میں مالی کشکر بن جاؤں, کس طرح سے میں وقت کے زمانے کے حسین کے لشکر میں لبیک کہتا ہوں پہنچ جاؤں, کس طرح سے میں ایسا انسان بن جاؤں کہ جس پر زمانے کا امام استقبال کرے, اور کس طرح سے एक इंसान ऐसा बनता है कि जिस पर मासूम ही लानत करे, जिस पर मासूम ही लानत करे, इसमें इंसान है, नजारे देखने में इंसान है। इसी तरह से कोई क्या किया गया, कुदरत दी गई, इल्म किया गया, ये तमाम सिफात आ गई। कैसे एक इंसान बेहतर बनता है, कैसे इंसान हसन सुंदर बनता है, कैसे एक इंसान अमनई बनता है, कैसे एक इंसान सीसानी बनता है, कैसे एक इंसान तो नहीं बनता है, और कैसे इंसान इस वक्त का जालिम, इस वक्त का सफाब, इस वक्त का यजीद बनता है। जरूरी नहीं है मुझे मालूम हो, जरूरी नहीं है कि मुझे पता हो कि इंसान कैसे बना, जरूरी नहीं है कि मुझे मालूम हो कि मैं किस तरह से अपने माला के करीब हो सकूं, जरूरी नहीं है कि मुझे मालूम हो कि किस तरह से मैं जमाने के हुसैन के करीब हो सकूं, जरूरी नहीं है मुझे मालूम हो कि किस तरह से मैं माहे मुबारक से इस्तेमाल कर सकूं, किस तरह से इन तमाम नियमों को लुत्फ लुत्फ सकूं। एक इंसान किसी इबादत को जबर समझता है, किसी इबादत के बारे में किस तरह से रमजान गुजरेगा, किस तरह से ये तमाम चीजें बर्दाश्त होंगी, और एक वो इंसान कामिल है जो कहता है कि परवरदिगार मुझे गर्मियों के रोजे पसंद है। एक बड़े इंसान के जो इन तकलीफों को बर्दाश्त कर सके, एक बड़े इंसान के जो प्यास को बर्दाश्त कर सके, और एक बड़े इंसान के जो टकरा में कहे कि मौत हम पर आ पड़ेगी, हम मौत पर जा रहे हैं। एक बड़े इंसान के जो अपनी बुजुर्गी का बहाना बनाए, और एक वो इंसान के जो अपने मारते हुए या हुसैन की पट्टी मानकर मरता है जा
रहा है।
एक वो इंसान के जो किसी को ना हक, किसी का हक नष्ट करे, किसी पर जुल्म करे, माशरे में नहीं देखता, अपने घरों में नहीं देखता, अपने रिश्तेदारों में नहीं देखता, अपने हमसायों में नहीं देखता, और एक वो इंसान के जो हक को लेकर सी हद तक पहुंचा, इस तरह का बहुत बड़ा इंसान है। मुझे नहीं मालूम होना चाहिए कि मैं क्यों अभी तक समझ ना पाया, मुझे नहीं मालूम होना चाहिए कि क्यों मैं अभी तक वहां तक पहुंच ना पाया, क्यों अभी तक ऐसा इंसान ना बन पाया, क्यों अभी तक वैसा वजूद में ना बन पाया कि जमाने का इमाम मुझे खत नहीं कर दिया। चल एक वाक्य पढ़ रहा था, रेगुलर लेक्चर कर, रेगुलर लेक्चर कहते हैं कि हम लोग तैयार में पढ़ते थे तो आवे रूहानी नाम के एक उस्ताद हैं कि जो उनको पढ़ाया करते थे। और वैसे कहते हैं कि मेरी क्लास में एक लड़का हुआ करता था, सब जिस लड़का था उस पर तीन बस आ जाता था। मेरी क्लास में एक शख्स था कि जो पढ़ाई में उस तरह से बहुत तेज नहीं था, कभी नहीं था, लेकिन बहुत ज्यादा इबादत गुजार था। तो कहते हैं कि उस जमाने में कल तो हुआ ही कभी उस तरह से कि पावर पॉइंट को उससे लिखना शुरू कर दे, पहले ये गलत हुआ करते थे कि जिसको छुट्टी से सीखो बनाई जाती थी उसको दबाव में डाला जाता था और उसके जरिए से लिखा जाता था। कहते हैं कि मेरे उस्ताद के जो आगे रूहानी है उनकी वो छुरी या वो कैंची है जिसके जरिए से वो कलम की नोक बनाते थे वो हो गई। कहते हैं वो गुम हुई तो उन्होंने अपने बेटे को बुलाया, बेटे को बुला के डांटना शुरू किया कि तुमने गुमा दिया वो छुरी और तुझे यहाँ पर लिखना था, मुझे अपनी कलम को तेज करना था, इसकी नोक बनानी थी, तेज है तो शर्मा था, और तुमने देखो मेरी जो छुरी है चाकू डूबी था वो गुमा दिया। तो वो मेरा जो क्लास फेलो है, मेरा क्लास फेलो है, कहते हैं कि उस्ताद आप उसको क्यों डांटते हैं, आपके मिलान के अंदर वो छुरी मौजूद है। कहते हैं वो मिलान के अंदर जब हाथ डाला तो देखा कि उसके अंदर छुरी मौजूद थी। अब उनको यकीन हो गया कि इस लड़के के अंदर, इस तालिबे के अंदर कोई ना कोई ऐसी खास बात जरूर है ये जरूर बाप के हुसैन से मुतसिल है, जरूर इसके साथ कोई रास्ता मौजूद है। जब सारे चले गए तो वैसे कहते हैं उससे पर मौजूद था, तो मैंने देखा कि उस्ताद के पास गए, आदर मानिन के पास गए, जाकर कहते हैं कि तुम ये सच बताओ कि क्या है जमाने के इमाम के दीदार के लिए जाते हो। तो आगे से कहता है कि मैं कहां और जमाने का इमाम कहां। वो जिस कदर पूछते चले गए, जिस कदर सवाल करते चले गए, उस कदर वो बात को कभी दाएं कभी बाएं घुमाता चला गया, नहीं बात नहीं बता सकता। कहते उस्ताद ने कहा कि ऐसा करो, तुम बता तो नहीं रहे लेकिन जमाने के इमाम को मेरा सलाम पहुंचा देना और उनसे कहना कि कुछ वक्त हमारे लिए भी हो, कोई हमें भी बुला ले। आइए तो वैसे कहते हैं कि उसके बाद क्लासेस शुरू हो गई, उसके बाद हमारा जिस तरह से दोस्त आ चुकी है, कुछ वक्त गुजर गया तो मेरा उस्ताद किस डर से उस तालिबे से पूछता नहीं था कि कहीं पर जमाने के इमाम ने मेरे से मना ना कर दिया। तो मेरे उस्ताद ने थोड़ी सी हिम्मत की और हिम्मत करके आगे बढ़कर गया और जाकर पूछा उससे कि तुमने मेरा काम किया, तुमने जमाने के इमाम को मेरा पैगाम पहुंचाया, मेरा सलाम लिया है, उनसे कहा है कि कुछ वक्त हमारे लिए भी मुक्तस कर। फैसल फैसल जबे ने मेरे सामने साबिल ने कहा कि जमाने का इमाम कह रहा है कि तुम्हें आने की जरूरत नहीं, तुम अपने आप को हमारे लिए आमादा कर लो, हम खुद चल के तुम्हारे पास आ जाए।
जमाने के इमाम की तरफ मुतवज्जे नहीं हो पा रहे, वो कोई और नहीं है, वो काफिर है।
वो अपने कष्ट का उनकी गफलत में उनको किसी जगह पर नहीं छोड़ते, उनकी गफलत में उनको अजीब नतीजे देते हैं, उनकी गफलत उनको मजबूर करती है कि वो बातें की विलायत को कबूल करना शुरू कर दें, उनकी गफलत उनको इस्तेहाना कर ले आती है। नहीं कुरान कह रहा है सूरह मायदा की अपने आप को मुख्तस ना करना इस दुनिया के लिए, इन ब्रांड्स के लिए, इन कारनाइयों के लिए, इस दुनिया की चमक के लिए, इस सोने चांदी के लिए, जिसको बना है जिसने बना हो जाए बाकी मोहब्बत ऐसे बैठते रहना है जिसने कवर कर दिया मोहब्बत ये जो इंसान को कहीं पर करना नहीं छोड़ता। तो उसके साथ पांच वजूद और दाखिल होते हैं मोमिन को जब कब्र में लिटाया गया तो एक शख्स या एक वजूद उसके पहलू की जाने एक कमर की जाने एक सर की जाने दाएं बायां एक पांव की जाने खड़े हो जाते हैं। जब ये सारे वजूद खड़े होते हैं तो देखता क्या है कि जो उसके सर की जाने वजूद है उसके सर की जाने जो वजूद है वो सबसे ज्यादा हसीन है, सबसे ज्यादा खूबसूरत है, सबसे ज्यादा मुअत्तर है। वो पूछता है कि जो उसके दाएं जाने वजूद खड़ा है पूछता है कि तुम कौन हो, मैं अंतर तुम कौन हो, वो कहता है अपना सदा मैं वो मेहमान हूँ जो तुमने पढ़ी है। जो हमारे जाने खड़ा है उससे पूछता है कि तुम कौन हो, कहता है अपना सदा मैं वो इंफाक हूँ कि जो तुमने किया है। कहते जो पहलू की लाइन खड़ा है वो पूछता है कि तुम कौन हो, कहता है अपना सिला तो राम मैं वो सिला रहम हूँ कि जो तुमने अपने अकरबा के साथ किया है। मौजूद है कि जो सबसे ज्यादा खूबसूरत है, जो सबसे ज्यादा मुअत्तर है कि जिसके मेरे कदम में आते ही मुझे सुकून मिल गया, तुम कौन हो, कहता है अनल विदाया मैं तो विदायत हूं अहले बैत की जिसके साथ तुम जिंदगी गुजारते
हो। जूते मोहम्मद अली मोहम्मद
के सामने जाहिर ही नहीं कर पा। भाई मुझसे बड़ा बात दूसरा कौन, मुझसे ज्यादा नेक कौन, मुझसे ज्यादा मानवी कौन, मुझसे ज्यादा मोहब्बत करने वाला कौन, मुझसे ज्यादा एलिजिबल है सलाम का नाम भरने वाला नाम भरने वाला कौन? ये चीज हमने कोई भी तुम्हारे लिए हम तक नहीं पहुंचा, ये चीज हमने कोई इसी ने एक बहुत बड़े आलिम से पूछा कि आपको इस कदर इश्क है इमाम हुसैन से, वो आगे से कहते हैं कि मैं जुबेर इब्ने कैन की जूतियों की खाक भी नहीं मैं तो वली इब्ने मुजाहिद की जूतियों की खाक है। और एक अगर इंसान बड़े बड़े दावे करना शुरू करे कि सबसे बड़ा आदमी है, सबसे बड़ा इबादत गुजार है, सबसे बड़ा एक आदमी एक इंसान है, मुत्तकी है, इंसान खुद को झुकाता चला जाएगा पर अगर निकाल उसको उसी कदर जरूर जता करता चला, जिस कदर इंसान अपने माथे को सजदे पर टेक लेगा उसी कदर खुदा उसके दिल में अली की मोहब्बत को डालता चला जाएगा, जिस कदर इंसान परवरदिगार के सामने खासे और मुतसल्लिल हो जाएगा उसी कदर उसके कानों में आवाज आते हैं मेरी नबी का शुरू होगा, उसी कदर वो दुआएं और अपना जाते हैं मेरी नबी से मुस्तफी को मशहूर हो जाएगा, जिस कदर वो अपने माथे को मट्टी पर टेकेगा उस कदर उसने देखता हूँ
मुझे
جب وجود ادا کیا تو جو ذمہ تھے اللہ نے ہم سے وجود ادا کیا تو اس وجود کے ساتھ جہاں نفس ادا کیا اس وجود کے ساتھ جہاں ہم لوگ کبھی اس کو روح کہتے ہیں کبھی قلب کہتے ہیں کبھی عقل کہتے ہیں خدا تعالیٰ نے اس وجود کے ساتھ مجھے فکر بتا ایک ایسی فکر کہ جس کے اندر کوئی تبدیلی نہیں ہے جس کے اندر کوئی تبدیل نہیں ہے جس کے اندر کوئی تغیر نہیں ہے کوشش کروں گا کہ اسی عنوان کو لے کر ہم اپنا رابطہ خدا سے استعمال کر سکیں میں اپنی فطرت سے لاتے ہوں کیونکہ اپنی فطرت سے لاتے ہوں اس وجہ سے خدا تک نہیں پہنچا فطرت کہتے ہیں کسی شے کے جدا ہونے کو فطرت کہتے ہیں کسی شے کے ٹوٹ جانے کو جس طرح کہتا ہے جب وہ جدا ہو گئے جب وہ ٹوٹ گئے مجھے خدا کے عالم نے جب خلق کیا ہے تو جس جو مسیح جب عدم سے وجود میں لے کر آیا ہے اس عدم کو خدا کے عالم نے وجود کے ذریعے سے توڑ دیا ہے جب اس عدم کو وجود کے ذریعے سے توڑا ہے اس کو کہتے ہیں کہ مجھے فطرت پتہ نہیں ہے میں پہلے معروف تھا پہلے تھا صرف اپنے گھر کی رات میں کچھ نہیں تھا میں نہیں تھا یعنی یہ زمانہ خاص ہے اس عالم کے ساتھ لیکن اگر ہم لوگ کسی جملے کو استعمال کریں میں نہیں تھا یعنی معدوم تھا لم یکن شیئا مذکورا کہ جب اس کا ذکر نہیں کیا جا سکتا تھا یعنی وہ نہیں تھا خدا کے عالم نے اس انسان کو اس عدم سے وجود ادا کیا یعنی خدا موجود ہے انکار کیا یعنی مجھے فکر ادا کیا یعنی اس عدم کو وہ کیا ضروری کا ہے خدا کے عالم نے مجھے فکر ادا کر دیا ایک بار والا کرتے ہیں کہتے ہیں انتظار یعنی پروردگار نے مجھے عدم سے جب وجود ادا کیا یعنی میری ابتدا یعنی میری شروعات یعنی میں پہلے نہیں تھا اب مجھے شروع کر دیا اس لیے کہا گیا یعنی جو شروع کیا گیا یہ فطرت ادا کرتا ہے قرآن کیا کہتا ہے اس میں ان کی تیسری آیت میں کہتا ہے فطرت اللہ التی فطر الناس علیہا لا تبدیل لخلق اللہ اللہ تعالیٰ نے انسان کو فطرت پر خلق کیا ہے اور اس میں تم کسی قسم کی بھی تبدیلی نہیں دیکھو گے خدا بندے عالم نے انسان کو جملہ توجہ سے سنیے گا آپ لوگوں کی سماعتوں کی نظر خدا بندے عالم نے انسان کو جب خلق کیا ہے انسان کو جب خلق کیا ہے شیعوں کو نہیں مومن کو نہیں ناس کو انسان کو جب خلق کیا ہے تو ہے ان کی محبت کے ساتھ
مشروط یہ محمد علی محمد تا
محمد عالم نے جب انسان کو خلق کیا ہے یعنی وہی فطرت یعنی چاہے عدم سے اس کو توڑ کر وجود میں آنا یا اس کی ابتدا کا ہونا یہ جو خدا کے عالم نے اس کو انسان کو عطا کیا ہے یہ جو فطرت ہے پروردگار نے یعنی انسان کو توحید پر اثر پہ کیا ہے خدا نے بات اللہ شریک کر اس حد خلق کیا آپ میرے سے سوال کرتے ہیں تو اسے سنیے آپ میرے سے سوال کرتے ہیں کہ یہ جو پھر ڈاکٹر نے خدا کو مانتے نہیں ان کے پاس شدت نہیں ہے کیا آپ میرے سے سوال کرتے ہیں کہ یہ جتنے بھی مشرک ہیں جو خدا جانوں میں شرک کرتے ہیں کیا آیا خدا کے عالم نے ان کو فطرت نہیں ادا کی لیکن بابا جی کا قرآن کے اندر کہہ رہا ہے کہ ہر انسان کو خدا کے عالم نے فطرت کے ساتھ کر کیا ہر انسان کو خدا کے عالم نے تکلیف کو یعنی کس طرح سے یہ دنیا کے لیے مشرق ہو گئے جبکہ ہر انسان کے لیے یہ ہر انسان میں شامل ہے, اس کے اندر تبدیلی کا تبدیل ممکن نہیں ہے, اصل ممکن نہیں, پھر کس طرح سے یہ ہو گئے, کس طرح سے کوئی مشرق ہو گیا. خدا نے آپ کو سورہ زمر کے 38 آیت میں کہتا ہے, ضرور سے سنیے گا, خدا کہتا ہے ولکن سألت ہوں اگر ان تمام مشرکین سے تم سوال کرو من خلق السماوات والارض, اس زمین و آسمان کو کس نے خلق کیا ہے, یہ زمین و آسمان کا خالق کون ہے, لیکن اللہ وہ سب سے سب نہیں یہ کہ اللہ نے خلق کیا ہے. مشرکین سے سوال ہے, کفار مکہ سے سوال ہے کہ اے نبی اگر آپ ان سے سوال کریں کیونکہ مانتے نہیں ہیں پروردگار کو کہ کس نے زمین و آسمان کو خلق کیا, قرآن کہتا ہے اللہ نے خلق کیا ہے, عزت ان کا خالق ہے. اگر آئی تمہاں تجربنا من دون اللہ, کیا یہ دیکھتے نہیں ہو کہ اللہ کے علاوہ ان کی بتوں کو پکارتے, توجہ سے سنیے گا, ہماری توجہ سے سنیے گا, آپ کی ذمت ہے تمام 5 منٹ ہمارے پاس باقی ہے, کوشش کروں گا کہ آپ لوگوں کا منتقل کر کے تو آپ لوگوں سے زیادہ دوں. اگر آئی میرے رسک کی وجہ سے نقصان پہنچانا چاہے کہ آگے تمام مل کر اس نقصان کو ہٹا سکتے ہیں,
میرے پاس اس کائنات میں زمانے کا امام موجود ہے,
میرے پاس اس کائنات میں زہرا کا واسطہ
موجود
ہے. جب ان سب کا واسطہ موجود ہے تو ہم جب کہتے ہیں سامنے جو کام کر رہے ہو کسے جا رہے ہو اپنی فکر کی میرے واپس نہیں آ رہے جو اس فکرت کے ساتھ جس کے ساتھ میں نے حل کیا ہے کیوں نہیں واپس آ رہے. جب تم سے سوال کیا جا رہا ہے سنی آسان تم سے حل کیا کہا اللہ تمہیں کس کا حل کیا کہا اللہ پھر کس طرح کرتے جا رہے ہو کس طرح کرتے جا رہے ہو تب سے اللہ میرے سے سوال کرے گا کہ میں نے تمہیں رمضان کی دیا اسمائے مبارک کی دیا میں نے تمہیں امیر امت دیئے میں نے تمہیں سید الشہداء دیئے میں نے تمہیں سیدۃ النساء اہل جنہ بھی میں نے تمہیں مہدی معوف دیئے میں نے تمہیں غالب الغیب دیئے میں نے تمہیں جلد راضی ہونے والا علی بن موسیٰ رضا دی دیا کس طرح پڑھے جا رہے پھر کس طرح جا رہے میں نے تمہیں نکی ہو نکی ہو سب دے دیے پھر کس طرح چلے جا رہے ہو. ان شاء اللہ کوشش کریں گے کہ فکر کی کے ساتھ خدا کے عالم کے ساتھ جو رابطہ استعمال ہوتا ہے اس کو مزید آپ کو بیان کیا جائے.